Bismillahirrahmanirrahim. Ahmaduhu wa nusalli ala rasulihi kareem. Amma ba'd. A'udhu billahi min shaytanir rajeem. Bismillahirrahmanirrahim. Wa amma man khafa maqama rabbi wa naha an-nafsa 'anil hawa fa innal jannata lillah. Allah ta'ala ni doa amal yang kaya ya kustadri sunai jisme ya doa amal jenis se taluk dil ke amal ka dusre ka taluk jisme ke amal ka. جو آدمی دو چیزوں سے آراستہ ہو اس کے حق میں پروردگار عالم نے جنت کی خوشخبری سنائی. پھر اس میں ترتیب بھی بڑی عجیب ہے. یہ پہلی صفت دوسرے عمل کے لیے انسان کو تیار کرنے والی صفت, جس کا حاصل اور خلاصہ یہ ہے کہ ایک دن ایسا آئے گا کہ سب سے بڑے دربار میں سب سے عظیم المرتبہ ذات کے سامنے تمام طاقتوں اور قدرتوں کے رکھنے والی اور ایسی بادشاہت کے رکھنے والی ہے کہ جس میں کوئی شریک نہیں, اس کے سامنے پہنچنے کا مسئلہ ایسی حالت میں میرا جانا نہ ہو کہ وہ مجھ سے ناراض ہو, ایسی حالت میں میرا جانا نہ ہو کہ میری حالت کی وجہ سے وہ مجھ پر سے نظر عنایت ہٹا لے, ایسی حالت میں جانا نہ ہو کہ نظر کرم ان کی مجھ پر نہ پڑے. یہ خوف آدمی ظاہر ہے کہ اس طرح کی عظمت, اس طرح کا خوف, اس طرح کا احساس آدمی کے دل میں ہوا کرتا ہے. تو رب کے سامنے کھڑے ہونے سے ڈرنا, اس لیے کہ سارا معاملہ ان کی عنایت و مہربانی کا ہے, ان کا اشارہ ہی آدمی کی نجات کا سبب بنتا ہے, اور ان کا نظر عنایت کا ہٹا لینا ہی آدمی کے لیے عذاب میں گرفتار ہو جانے کا سبب. ایک بادشاہ عوام اور رعایا کے روپ میں رات میں نکلا, چوروں کا ڈاکوؤں کا ایک ٹولہ ملا, یہ بھی ان کے قریب ہوا. وہ لوگ آپس میں بات چیت کر رہے تھے, فلانا گھرانا مالدار ہے, فلانا آدمی بہت پیسے والا ہے, اس کے پاس مال زیادہ مل سکتا ہے. اندھیرا کا مسئلہ تھا, یہ بھی جا کے ملا. قائد آدمی محسوس ہوا ان کو, انہوں نے کہا تم کون ہو؟ انہوں نے کہا تم میں کئی میں ایک ہوں. بولے بھائی کسی کام کو انجام دینے کے واسطے کس کے پاس کیا کیا ہنر ہے اس کو بیان کرنا چاہیے تاکہ ہم لوگ اسی اعتبار سے پلان بنائیں. کسی نے کہا میں کتے کی آواز کو سن کر بولتا ہوں کہ وہ کیا کہہ رہا. کسی نے کہا مٹی سونگھ کے میں بتلا سکتا ہوں کہ خزانہ ہے کہ نہیں. کسی نے کہا کہ دیوار میں سوراخ کر دینے کی مجھے مہارت. کسی نے کچھ کہا, کسی نے کچھ کہا, پھر اس کا نمبر آیا. ایک نے کہا کہ صاحب رات کے وقت میں جسے دیکھ لیتا ہوں صبح میں پہچان لیتا ہوں. تو بادشاہ کا نمبر آیا جو عام آدمی کی صورت میں چوروں کے سامنے گیا, پاس میں گیا تھا. اب اس کا نمبر آیا کہ اپنی خصوصیت بتائے, تو اس نے یوں کہا کہ میری خصوصیت یہ ہے کہ جس کے لیے میرے چہرے سے ذرا سا بھی اشارہ ہو جاتا ہے وہ خانسی پہ چڑھنے والا بھی ہوتا ہے تو محفوظ ہو جاتا ہے. سارے چور مل کے بولیں گے اس کے پاس تو بڑا کمال ہے, پھنس بھی گئے چھٹکارے کی صورت. رات میں چوری کرے وہی بادشاہ کے گھر پہ جائے. सुराख डालने वाले ने सुराख डाला, देने आवाज थी पहचानने वाले ने पहचाना कि वही उनके घर के बादशाह तुम्हारे साथ में है, मगर यकीन नहीं आया। ये समझे कि शायद ये वैसे ही अलग तब बोल रहा है, बादशाह हमारे साथ में गायब हो रही है। खजाना कहाँ है जानने वाले ने जान लिया और बताया कि यहाँ है। गए बादशाह के खजाने से माल निकाला, आपस में बांट लिए। सुबह जब हुई अपने अपने घरों में जो चले गए रात में, तो सुबह जब हुई बादशाह ने तमाम घरों की निशानदेही कर ली थी किस किस घर में घुसे। सुबह में हुक्म दे दिया सिपाहियों को कि जाके उन लोगों को गिरफ्तार करके लाओ। सबको गिरफ्तार करके लाए, बोले तुम्हारी गलती नुमाया हो गई और तुम्हारी चोरी के सिलसिले में किसी वलायता से किसी गवाह की जरूरत भी नहीं है, तुम लोग सजा के मुस्तहिक हो। जब सजा का फैसला हुआ तो वो जो रात में देखता था पहचान लेता था, उसने कहा कि मेरे हुनर दिखाने का वक्त है। तो उसने यूं कहा कि मैंने आपको पहचान लिया है, अब आप अपना हुनर दिखा दीजिए। बादशाह ने अपने हल्की सी चेहरे को रख कर दी, दाढ़ी हिल गई, कहा कि सब कुछ मुआज़्ज़ज़ भाइयों परवरदिगार आलम की बारगाह में जिस पर नजरे इनायत पड़ जाए समझो उसका काम बन गया। सारा काम बनेगा तो बस इसी से बने। इसीलिए एक वस्फ तो ये अपने अंदरून में पैदा हो कि मुझे सबसे बड़े दरबार में आ गया। जिस दरबार की अहमियत और अजमत और वहां पर परवरदिगार आलम के जलाल के जहूर की जो कैफियत होगी वो तो ऐसी होगी कि हजरत अंबिया किराम अलैहिस्सलाम के पास मैदान महशर में लोग खड़े खड़े नहायत ही मुस्तरिब बेचैन और बेकरार होकर ये चाहेंगे कि ये जो खौफ की कैफियत है, तो परेशानी है कि क्या नतीजा सामने आएगा। आपस में मिल बैठ कर मशवरा करेंगे और यूं कहेंगे कि इतनी परेशानी पूरी आलम इंसानियत को है, इस वास्ते चलो हम सब के जो जद्द अमजद हैं हजरत सैयदना आदम अलैहिस्सलाम, चलो उनसे जाके सिफारिश करेंगे कि पूरी आलम इंसानियत आपकी औलाद है और आप उन सब के बाप हैं, इतनी परेशानी हम सबको है, आप परवरदिगार आलम की बारगाह में हमारे हक में सिफारिश कर दीजिए कि हिसाब और किताब शुरू हो जाए। तो अल्लाह के जलाल का जो आलम होगा उस दरबार की अजमत की कैफियत ये होगी कि सैयदना आदम अला नबीना अलैहिस्सलाम फरमाएंगे कि आज मौला ताला इस कदर नाराज है, इस कदर अजबनाक है कि इससे पहले ऐसा कभी नहीं। वैसे मुझ में ये हिम्मत नहीं है कि मैं जाके कोई सिफारिश कर सकूं। अलबत्ता इतनी रहनुमाई जरूर फरमा देंगे कि तुम सैयदना नूह अलैहिस्सलाम के पास चले जाए। वो हजरत नूह अलैहिस्सलाम के पास पहुंचेंगे, वो भी वही जवाब देंगे। फिर हजरत इब्राहिम अलैहिस्सलाम के पास निशानदेही कर देंगे, वो भी ऐसे ही जवाब देंगे। वो हजरत मूसा के पास निशानदेही करेंगे, वो भी ऐसे ही जवाब देंगे। सैयदना मूसा अलैहिस्सलाम हजरत ईसा अलैहिस्सलाम की निशानदेही करेंगे कि इनके पास में चले जाओ, तो वो भी ऐसे ही जवाब देंगे। और फिर फरमाएंगे कि तुम नबी करीम मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास जाओ, तो लोग वहां पहुंचेंगे। और जब वहां पहुंचेंगे तो आप अलैहिस्सलाम इरशाद फरमाएंगे कि हाँ हाँ ठीक है, और फिर अल्लाह के आगे सजदे में गिर जाएंगे, खूब अल्लाह की तारीफ करेंगे, खूब अल्लाह को मनाएंगे, खूब मनाएंगे, खूब मनाएंगे, ऐसी तारीफी कलिमात के साथ तो वैसे तारीफ की कलिमात अल्लाह की शान में किसी और से कभी जाहिर नहीं होगी। अल्लाह जल्ले शानहू की रहमत मुतवज्जे होगी और प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम का ये अर्ज मारूस परवरदिगार आलम कबूल फरमाते हुए यूं फरमाएंगे کہ اچھا محمد سر اٹھاؤ اور مانگو تمہیں دیا جائے گا, سفارش کرو تمہاری سفارش قبول کی جائے گی. نبی رحمۃ اللہ علیہ وسلم سب سے پہلے سفارش فرمائیں گے, شفاعت فرمائیں گے, اسی شفاعت کو شفاعت کبریٰ کہتے ہیں. اس کے بعد میں عالم انسانیت کا حساب و کتاب شروع ہو. تو مجھے اس خلاصہ روایات کے ذریعے سے جس بات کو عرض کرنا ہے وہ یہ ہے کہ اس دربار میں, اس بارگاہ میں سب کو حاضر ہونا ہے. اس کے بارے میں آدمی کے اندر احساس رہے کہ میرا وہاں پہنچنا ایسی حالت میں نہ ہو کہ وہ مجھ سے ناراض ہو, ایسی حالت میں نہ ہو کہ ان کی نظر عنایت میرے اوپر نہ رہے. یہ پہلا وصف ہے جو پیدا ہونی چاہیے اپنے اندرون میں, اور یہ ہوگا محبت کے بڑھنے کے ساتھ, معرفت کے بڑھنے کے ساتھ, اور ان کی عظمت کی بریائی کو سوچتے رہنے کے ساتھ. اسی لیے محبت کے بڑھانے کے لیے کہتے ہیں کہ ذکر کی کثرت کرو, اور معرفت کے بڑھانے کے لیے کہتے ہیں کہ عبادت اور اہل علم کی مجالست کا اہتمام کرو, اور اللہ کی عظمتوں اور قدرتوں کو سمجھنے کے لیے ان کی نشانیوں پر غور و فکر ہوتا ہے. جس قدر زیادہ اس کا اہتمام ہوں گا, جتنی معرفت بڑھے گی اتنی خشیت بڑھے گی, جتنی محبت بڑھے گی اتنا ہی خیال پیدا ہو جائے گا کہ وہ ناراض نہ ہو, جتنی عظمت دل میں بڑھے گی اتنا ہی فکر پیدا ہو جائے گی کوئی ایسی حرکت مجھ سے سرزد نہ ہو جو پروردگار عالم کی ناراضگی کا سبب بن جائے. شریف فرمایا اما من خاف مقام ربی, اپنے رب کے سامنے کھڑے رہنے سے جو ڈرا. اس کے بعد ارشاد ہے ونہن نفس عن الہوا, اور نفس کو خواہش سے روک. جب اتنا بڑا مسئلہ سامنے ہے تو ویسی صورت میں چھوٹی چیز سے بچنا آسان ہو جائے گا, نہیں ہو جائے گا. ایک ہے رب کو ناراض کرنا اور ایک ہے نفس کو ناراض کرنا, ایک ہے پروردگار عالم کی مرضی کے خلاف کرنا اور ایک ہے اپنے اندرون میں پیدا ہونے والی خواہش کے خلاف کرنا. ظاہر ہے کہ خواہش کے خلاف کرنا تو بہت آسان ہے پروردگار عالم کی مرضی کے خلاف کرنے کے مقابلے, یا نہیں؟ یہ آسان ہو جائے گا, وہ پہلا مسئلہ پیدا ہو جائے. نفس کو خواہشات سے روکنے کا جو مرحلہ ہے وہ آسان ہو جائے گا اگر یہ سمجھ میں آ جائے. خالی معمولی چند لوگوں کا ڈر آدمی کو باہر گناہ کرنے سے روک لے. کوئی مولوی صاحب کسی فلم کا پوسٹر دیکھ لیتے ہوئے بے تکلف کھڑے رہ سکتے ہیں باہر؟ کائے کو نہیں کھڑے ہو؟ چار لوگوں کی نظر پڑیں گی تو بولیں گے دیکھو مولوی صاحب کا حال دیکھو. معمولی چند لوگوں کے دیکھ کر غلط تاثر قائم کرنے کا ایک احساس آدمی کو ایک غلطی سے روک لے, ہے نا؟ بلکہ ہمارے ساتھ میں ایک لطیفہ پیش آیا تھا. ایک گاؤں سے شہر کو آنا تھا, بس اسٹینڈ کے پاس میں بس کے انتظار میں کھڑے ہیں. تو وہاں چونکہ پبلک رہتی تو تماشا دکھانے والے لوگ ابھی وہاں کے کچھ نہ کچھ تماشا دکھاتے رہے. تو ایک صاحب کی ڈگلی کی بجاتے ہوئے کچھ سانپ واپ کا کچھ دکھا رہے تھے کھیل تماشا. کیونکہ بس کے انتظار میں ٹھہرے, پبلک وہاں ہے بول کے انہیں وہیں آ کے بتانا شروع کرا. بہت عرصہ پہلے کی بات, 30-40 سال پہلے. کیا دکھا رہا ہے وہ ذرا ہم نے بھی دیکھا. قریب میں ایک صاحب تھے, نوعیت کے اعتبار سے تو وہ کچھ ایسے تھے کہ ایسا معلوم ہوتا ہے جیسے لوڈ میں ہوں. لوڈ میں ہو سمجھتے ہیں؟ وہ میری طرف دیکھ کے کہنے لگے کہ مول صاحب آپ کے لیے ٹھیک نہیں ہے ادھر دیکھنا. ٹھیک ہی بات کہی ہے اس نے. لوگوں کا احساس کچھ ایسا تیز ہوتا ہے کہ کسی دیندار کو خلاف شرع حرکت کرتے ہوئے وہ لوگ دیکھ نہیں سکتے. یہ جو لوگ برا سمجھتے ہیں اس کے نتیجے میں ہم لوگ بچ جاتے ہیں, تو کس اندیشے سے بچ رہے ہیں کہ بھائی لوگوں کی نگاہوں میں جو اہل علم کی اہمیت ہے, वो निकल जाएगी और पसंदीदा नहीं होगी ये हालत। एक मामूली सा एहसास लोगों के देखने का आदमी को गलती से बचाता है। अरे भाई, ये हमेशा याद रखने की चीज है कि मुझे यहाँ वहाँ नहीं, बादशाहों के बादशाह, तमाम हाकिमों के हाकिम, तमाम आलमों के रब, तमाम चीजों के खालिक की बारगाह में हाजिर होना है। और ये ऐसा लाजिमी हाजिर होना है कि इससे कोई भी अपने आप को बचा नहीं सकता, छूट नहीं सकता। दुनिया में किसी के हुक्म की खिलाफ वर्जी करके उसके सामने पहुंचने से बचने के वास्ते आदमी कहीं राह फरार अख्तियार कर सकता है, लेकिन उनके दरबार में हाजिर होने से मुतल्लिक कोई अपने आप को बचा सकता है? हमारा हाल तो बड़ा ही अजीब है। परवरदिगार आलम ने थोड़े दिनों के बाद से यहाँ भेजा, कुछ काम देकर भेजा, बिल्कुल याद ही नहीं है ये। तो बस उन्होंने मुझे भेजा है, कुछ काम दे के भेजा है, वो कर ले के मुझे फिर फौरन जाना ही है, याद ही नहीं रह रहा। तो हमने घर के किसी बच्चे को भेजा कुछ दे के कि बाजार को जाओ ये सामान लेके आओ। जान दी, माल दिया परवरदिगार ने, और दो काम हमारे जिम्मे कर दिए, एक ईमान लाओ, दूसरे नेक अमल लाओ, है ना। टाइम भी देके भेजा, हर शख्स टाइम लेके आया है, कोई भी ऐसा नहीं है जिसका रहना अनलिमिट हो, मुस्तकिल सबका टाइम मुकर्रर है। समझ में आने के बाद ध्यान में रखिए कि हमने किसी बच्चे को दो चीजें दी, बस्ता दे दिया, पैसा दे दिया। दो चीजें लाने के बाद भी जाए, चावल लाओ, तरकारी लाओ, टाइम दे के भेज दिया, मेहमान को जल्दी जाना है, स्वास्थ्य आधे घंटे में आ जाना। वो बच्चा दो लेके निकला, थैली और पैसे, टाइम भी लेके निकला आधे घंटे में। बाहर निकला तो उसने देखा कि बच्चे झूला झूल रहे, गोल झूला भी, ऊपर नीचे का भी, एक नहीं दो नहीं दसियों सैकड़ों बच्चे झूल रहे हैं, हंस रहे हैं, खेल रहे हैं, हंसी है, मजाक है, मजे उड़ा रहे हैं। देख के इसे भी ख्वाहिश होगी, मैं भी झूल लूं। इसने ख्वाहिश जाहिर की तो झूले वाले ने कहा 25 रुपये देना पड़ता। तो ख्वाहिश कुछ ऐसी, कई को आया था मेरे को क्या लाने को, बोले याद ही नहीं रहा। वो ख्वाहिश को पूरा करने में 25 रुपये दे के झूले में। अब जो झूला इधर से कर उधर से कर, ऊपर नीचे हिलना झूलना 15-20 मिनट आधे घंटे तक, तो उसके बाद में भूख भी जम के लगी, प्यास भी जम के लगी। जाके बोला साहब कुछ रोटी दे दो, कुछ पानी। उसने कहा कि दे तो देंगे, लेकिन ये कि साहब खाने वानी यहाँ मिलता नहीं, खाना वाना फुकट में नहीं मिलता, 15 रुपये का खाना मिलेगा, 10 रुपये का पानी मिलेगा। तो वो 25 रुपये खाने पाने मिले, घड़ी देखे तो आधा घंटा खत्म हो जाए। अच्छा, उसके साथ साथ एक काम और भी हुआ, वो ये कि वो झूलने में वो जो बस्ता दिए थे किधर जाएगी, वो भी चले गए। अब आधे घंटे के बाद बच्चे को घर वापस होना है। अगर वापस हुआ तो क्या नतीजा है आप सबको मालूम, मेरे से बढ़ के मालूम, क्या क्या बोला जाएगा उसको, क्या रवैया रखा जाएगा, घर के बड़े क्या बोलेंगे, हम उम्र क्या बोलेंगे, छोटे क्या बोलेंगे, मेहमान क्या समझेंगे, सब है। लेकिन यहां भी आप देखेंगे कि दो बुनियादी फर्क है। एक तो ये है, उसे ये मालूम है कि मुझे कितना टाइम मिला है, बच्चे को ये मालूम है कि उसे कितना टाइम मिला है। और दूसरी खसूसियत ये है, दूसरी नजाकत ये है कि बच्चा बजाय अपने माँ बाप के घर जाने के कहीं और भागकर अपनी जिंदगी गुजार ले सकता है। जाऊं क्यों, बातें सुनूं क्यों, मार खाऊं क्यों, बदनाम क्यों हूं, जलील और रुसवा काहे को हूं, इस वास्ते बजाय घर को जाने के कहीं और जाकर जिंदगी गुजार ले सकता है। हमारे साथ का मामला जरा देखो कैसा है, भाइयां भी सुने, बहनें भी सुने, परवरदिगार आलम ने दुनिया में भेजा, दो चीजें देकर भेजा, एक जान एक माल, दो काम देकर भेजे, ईमान लाओ आमाल लाओ, है ना। टाइम भी मुकर्रर कर दिया, लेकिन नजाकत ये है कि कितना टाइम मुझे मिला है मुझे आपको मालूम नहीं। उसको तो मालूम था कि आधा घंटे का टाइम मिला हुआ है तो चलो 15 मिनट खेल ले, फिर 15 मिनट में जाकर ला ले, इसकी गुंजाइश थी। लेकिन मेरे लिए आपके लिए तो मालूम ही नहीं है कि कितना टाइम है, फिर गफलत कैसी है। सुबह हुई तो शाम की तवक्को नहीं रखी जा सकती, शाम हो तो सुबह की तवक्को नहीं रखी जा सकती, बल्कि नमाज शुरू करें तो नमाज मुकम्मल करेंगे इसकी भी तवक्को नहीं रखी जा सकती। तो टाइम तो मुकर्रर है मगर कितना है वो नहीं मालूम। दूसरा, वो बच्चा जो जुरत कर लिया था खिलाफ वर्जी करने की, कम अज कम उसके वास्ते ये गुंजाइश मौजूद थी इस जुरत के वास्ते कि बजाय घर के कहीं और भाग के जिंदगी गुजार लूंगा। लेकिन मेरे और आपके वास्ते कैसा है मामला, क्या कहीं भाग सकते हैं, बच सकते हैं परवरदिगार आलम की पकड़ से। अल्लाह तबारक व तआला ने तो कुरान पाक में दसियों जगहों पर यह बात इरशाद फरमाई कि हम तो सबको जमा करते हैं, रब कलया शुरू हूं, बिना शुबा तुम्हारा उनका परवरदिगार जरूर उन सबको जमा कर। तो उस दरबार में हाजिर होने से मुतालिक इस एतकाद की वजह से जो आदमी को अंदेशे लगे रहने चाहिए, वो अंदेशे जिसके अंदर उनमें पैदा हो जाएंगे तो उसके बाद से एक दूसरा काम आसान हो जाएगा, और वो है वनहा नफ्सा अनिल हवा, नफ्स को ख्वाहिश करो। अब ये ख्वाहिशें कई किस्म की हो सकती, जाह की ख्वाहिश, माल की ख्वाहिश, लज्जात की ख्वाहिश, माकूलात और मशरूबात की ख्वाहिश, मुख्तलिफ किस्म की ख्वाहिशें हो सकती। अब ये ख्वाहिशों में, चाहतों में अल्लाह शानहु ने दो तरह की चीजें रखी, कुछ वो हैं जिन्हें पूरा कर लेने की इजाजत है कि फितरी तौर पर अल्लाह ने उसके अंदर उनमें कुछ ख्वाहिशें रखी हैं और उसको पूरा करने का एक तरीका अल्लाह जल्ल शानहु ने बता दिया। मसलन भूख है, खाने का तकाजा है, खाने की ख्वाहिश अल्लाह ने रखी तो खाना खाने की इजाजत है, लेकिन उसका एक कायदा बता दिया जाए कि ऐसा खाना खाओगे ऐसा नहीं, ये खाओगे या नहीं। तुम्हारी जो तबीयी फितरी लाजिमी जरूरत है उसकी तकमील के लिए इजाजत है, उसका कायदा ये। और कुछ ख्वाहिशें ऐसी हैं कि जो इस तरह की जरूरी नहीं है, ऐसा नहीं किसी में शराब पीने की ख्वाहिश हुई शराब पीना जरूरी ही हो, ऐसा नहीं। जिंदगी मौत का मसला उसके साथ वाबस्ता नहीं, पानी पी ले प्यास बुझ जाएगी, शरबत पी ले हलाल लज्जत वाली चीज की जो चाहत है उसकी तकमील भी हो सकती। तो ख्वाहिशें जो हैं जब भी पैदा हो तो ये देखना चाहिए कि ये ख्वाहिश कैसी है, जायज है कि ना जायज। नफ्स इंसानी में मुख्तलिफ किस्म की जो ख्वाहिशें पैदा होती हैं उनमें से एक जिंसी ख्वाहिश, अल्लाह जल्ल शानहु ने उसके वास्ते एक बेहतरीन निजाम निकाह का मशरू फरमाया, और जब तक के ये सूरत मुयस्सर ना आ जाए आदमी को उस ख्वाहिश की तकमील से मुतालिक मुकम्मल तौर पर बचना लाजिम और जरूरी। और ऐसा नहीं है कि कोई ख्वाहिश पूरी न करे तो उसकी जान निकल जाएगी। जैसे कहते हैं सर, सामने कोई खातून गुजर गई, वह मामूली ख्वाहिश पैदा होती उसे देखना। हमारे अकाबिर बताते हैं कि नहीं देखे तो कोई मरता नहीं, बार 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 जो तकाजा हो रहा है तो नफ्स को मुखातब करके बोलना चाहे जान निकल जाए नहीं देखो, निकलते नहीं, लेकिन उसको बोलना है कि वो मरहला भी आया तो बर्दाश्त करूंगा मगर अल्लाह के खिलाफ वर्दी नहीं करूंगा। ऐसे इंसान के जिस्मानी तकाजों और जिनसी तकाजों से मुतालिक मसला है जिसमें आज एक दो नहीं सैकड़ों नहीं हजारों नहीं लाखों नौजवान परेशान, कोई एकांत का मसला नहीं है। خواہش ناجائز ہے کہ کسی صورت میں اسے پورا نہیں کرنا چاہیے. اور جو آدمی اسی خواہش سے اپنے آپ کو روکا, دیکھو کیسی خوشخبری. اللہ تعالیٰ فرماتے ہیں وَنَهَا النَّفْسَ عَنِ الْهَوَى فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَى. نفس کو خواہش سے روکا, جنت اس کا ٹھکانہ ہے. پورے خواہشوں کے پورا ہونے کی جگہ اس کو مل جائے گی. اب یہ خواہش نہیں, اس کی تمام خواہشات, اس کی تمام ارمانوں, اس کے تمام آرزوؤں کو پورا کرنے کی جو جگہ ہے وہ اسے مل جائے. اس قدر نعمتیں ملیں گی, اس قدر نعمتیں ملیں گی, اس قدر آرزوؤں کی تکمیل ہوگی, اس قدر تقاضے پورے کیے جائیں گے, اس قدر مانگ کی تکمیل ہوگی کہ پروردگار عالم ایک مرحلے پر پوچھیں گے کہ اے میرے بندے تجھے کچھ چاہیے, کچھ اور چاہیے تجھے؟ تو بندے کہیں گے مولا برہن کیا گیا, سبھی تو مل گئے اور کیا رہے, نہیں کچھ اور چاہیے تو پوچھو. تو لوگ آپس میں کہیں گے کیا مانگے آپ, تو وہ بھی نہیں سمجھ میں آ رہا. تو آپس میں کہیں گے کہ دنیا میں جب کبھی بھی کوئی مسئلہ پیش آتا تھا تو مولوی کے پاس جاتے تھے, یہاں بھی چلو مولوی کے پاس چلیں. اسی لیے بزرگوں نے فرمایا کہ جنت علماء کی ضرورت تو جنت میں بھی پڑیں گی. اب اہل علم کے پاس جائیں گے, کہیں گے کہ ادھر سے تقاضا ہو رہا کچھ اور چاہیے تو مانگو. اب ہم کو کیا مانگنا چاہیے سمجھ میں نہیں آ رہا, یہ مسئلہ درپیش ہے کہ اب کیا مانگیں. ہم مولوی حضرات بلائیں گے, سب مل گیا, جنت مل گئی, لذت مل گئی, حیات جاویدانی مل گئی, ہر قسم کے عیش و عشرت کے سامان مل گئے, لیکن تمام نعمتوں کی جان اور سب سے عظیم تر جو نعمت ہے وہ مانگو. وہ کیا ہے؟ عیش عشرت ہے, جنت ہے, حیات ہے, سب کچھ ہے, کیا ہے اور کیا باقی ہے؟ نہیں, رب تعالی کی رؤیت, اللہ کا دیدار ہے, یہ مانگو. کہیں گے مولا اپنے دیدار سے مشرف فرما دیجئے, تو پروردگار عالم اپنی رؤیت سے سرفراز فرمائیں گے اہل جنت کو. تو وہ ایسی عظیم الشان اور ایسی عجیب و غریب اور اس درجے خصوصی ہوگی کہ اہل جنت دوسری نعمتوں کو بھول جائیں گے. اتنی بڑی چیز جنت, ہر خواہش کی پورا ہونے کی جگہ ہے. اور اس کو پانے کے واسطے پروردگار عالم نے ایک چیز بتائی, خواہش سے نفس کو روکنا, اور نفس کو اس پر آمادہ کرنے کے واسطے ایک چیز بتائی, اللہ کے بارگاہ میں کھڑے ہونے سے ڈرنا. ہمیشہ سامنے رہنا ہے نصب العین, دو چیزیں ہو جانا, آنکھوں کے سامنے رہنا ہے, مجھے تو وہاں جانا ہے. چھوٹے چھوٹے بچے مول صاحب کے پاس مانیٹر اگر بھول لیا, گڑبڑ کرے تو مول صاحب کے پاس لے جاتے ہیں, اور ان کے سامنے جائے کھڑے رہ گئے تو شامت آ جاتی. تو یہ آیت کریمہ ذہن میں رہے سارے ساتھیوں, اما من خاف مقام ربی ونہى النفس عن الہوى. خواہش سے روکنا, خواہشیں کئی قسم کی ہیں, کون سی خواہش سے روکنا؟ جو شریعت میں ناجائز ہے کسی بھی لائن کی ہو, اس سے اپنے آپ کو روکنا ضروری. پیدا ہو تو کیا کرنا, خواہش ہی نہیں ہونا, بلکہ سمجھتے بات ساتھ ہیں, خواہش ہی نہیں ہوئی تو امتحان کیا ہوا؟ اندر سے اگر تقاضا ہی نہ پیدا ہو تو پھر امتحان کا باقی رہ جائے گا. بہت ساروں کے ذہن میں یہ ہے کہ کچھ ایسا وظیفہ ہونا کہ ایسی کوئی خواہش اٹھنے ہی نہیں, اندر ایسا کوئی تقاضا پیدا ہی نہیں ہونا. بول تقاضا ہی پیدا نہیں ہوا تو امتحان کا کیا ہے؟ فرشتے سے انسان کا مرتبہ جو اونچا ہے وہ تو اسی واسطے ہے نا کہ مختلف قسم کے خلاف شرع تقاضے ان میں پائے ہی نہیں جاتے. ہم میں پائے جانے کے باوجود ہم اپنے رب کی مرضی کو پیش نظر رکھتے ہوئے اپنے اندرون میں اٹھنے والے خواہشوں کو دباتے ہیں,
تو یہ اللہ پروردگار کو اتنی پسند آتی ہے کہ ایسے بندے کے رتبے کو فرشتے سے آگے کر دیتے ہیں.
پیدا ہی نہیں ہوئے خواہش سے پیش کرتا ہوں,
کسی کو سنائی ہی نہیں دیتا, پیدائشی طور پر سماج سے محروم ہے. اس کو بول رہے ہیں خبردار گانا نہیں سننا. تو ان کیا بولے گا کہ اگر گانا نہیں سننا ولایت کی کوئی علامت ہے تو دنیا میں میرے سے بڑا ولی نہیں ہے کوئی. اس واسطے کہ میں نے کبھی گانا سنا ہی نہیں. اس کا کیا کہ انجان ہے جسے سنائی ہی نہیں دیتا. خواہش پیدا ہونا یہ اسلام میں ممنوع نہیں ہے. کسی کو کہتے ہیں صاحب غصہ نہ کرو, تو غصہ نہ کرو کا مطلب کہ یہ مت سمجھے کہ اسے غصہ آنا ہی نہیں. غصہ آنا الگ ہے, غصہ نکالنا الگ ہے. خواہش کا پیدا ہونا الگ ہے, خواہش کا پورا کرنا الگ ہے. بدنگاہی کا تقاضا ہونا الگ ہے, بدنگاہی کرنا الگ ہے. کوئی چبھتی بات بولنے کا اندرون میں تقاضا پیدا ہونا الگ ہے, کوئی چبھتی بات کسی کو بولنا الگ ہے. تو خواہش پیدا ہی نہیں ہونا یہ مطلب نہیں ہے, غصہ نہیں آنا یہ مطلب نہیں ہے, دنیا کی طرف خیال جانا ہی نہیں یہ مطلب نہیں ہے. اس کا مطلب یہ ہے کہ جو جس کے تقاضے کو پورا کرنے کی اسلام نے اجازت نہیں دی بس وہ نہ کرو. ساری فضیلتیں تو اسی کے اوپر ہیں. جیسے حدیث میں آتا ہے نا کہ غصہ کسی کو آیا تو اس پر کوئی وعید نہیں ہے. غصے میں تقاضا پورا کرنے کا ایک تقاضا پیدا ہو گیا کہ ایسا کروں اور ویسا کروں, لیکن اس نے پورا نہیں کیا, اپنے غصے کے تقاضے پر اس نے عمل نہیں کیا, تو یہی ہے غصے کو پی جانا. اور چونکہ یہ آسان کام نہیں, اسی لیے پیارے حبیب صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ پہلوان وہ ہے جو غصے کو پی جائے, وہ نہیں جو سامنے والے کو بچاڑ دے. اور جو آدمی غصہ آنے پر غصے کو پی جائے, پیارے حبیب صلی اللہ علیہ وسلم نے ارشاد فرمایا پوری مخلوق کے سامنے اللہ جل جانہ اسے روز محشر میں اعزاز عطا فرمائیں گے. اب یہ اعزاز جو ملا وہ تو غصے کی وجہ سے ہی تو ملا, تو غصہ تو بہت بڑی نعمت ہے. نہیں آتا تو یہ فضیلت کہاں سے ملتی, آنے کے بعد پینے پر یہ فضیلت ہے. ایسے ہی اندرون میں کوئی خواہش اٹھنا ہی نہیں بولتے, ایسے تو امتحان کا کہاں کا باقی رہ جائے. مخالفت نفس کے بغیر اور تھوڑی بہت مشقت کے اٹھائے بغیر آدمی کی تربیت نہیں ہوتی. اس وقت وہ مطالبہ ہی صحیح نہیں ہے کہ کوئی ایسا وظیفہ دے دو کہ یہ ہونا ہی نہیں میرے اندر. نفس کی مخالفت اپنے اختیار سے کرنا, اس لیے فرمایا ونہن نفسا عن الہوا فإن الجنۃ هی المأوى. تھوڑی مشقت برداشت کرو, بہت بڑی راحت, اتنی بڑی راحت کہ اس راحت کا اس دنیا میں تصور بھی نہیں کیا جا سکتا. اور پھر خواہشات کا پیدا ہونا عام طور پر اندرون میں ہوتا ہے. اب کون کس خواہش کو دبا رہا ہے, کس کو نہیں دبا رہا. بہت سے اعمال ایسے ہیں, بزرگوں نے لکھا ہے کہ جن اعمال کے لوگوں کو معلوم ہو جانے کا اندیشہ ہوتا ہے, جن برے اعمال کے لوگوں کو معلوم ہونے کا اندیشہ ہو جاتا ہے, وہ برے اعمال سے تو عام طور پر لوگ بچ جاتے ہیں, لیکن جن برے اعمال کے بارے میں دوسروں کو پتہ نہیں چلتا وہ اعمال کا ارتکاب عام طور پر لوگ کر لیتے ہیں. تو ظاہر ہے کہ یہ کوئی اچھی حالت نہیں ہوئی, یہ تو مخلصانہ عمل نہیں ہو. اسی لیے اب آگے کچھ بزرگوں کے جو صفات یا حالات یا عادات ہیں ان کے اخلاق میں سے ہیں, اس کا کچھ حصہ سنایا جا رہا ہے. اب تک کی سنی ہوئی بات صحیح ڈھنگ سے محفوظ رکھتے ہوئے, دھیان میں رکھتے ہوئے کہ مجھے اس کا خیال رکھنا ہے, کچھ بات اور سن لیجیے. اگر کسی نے فون آن کر رکھا ہو تو اسے بند کر دینا چاہیے, اور اگر کبھی بھول سے آن رہ گیا ہو تو اتنی لمبی گھنٹی بجنے نہیں دینا چاہیے. فوراً کا فوراً یہ آدمی ہاتھ رکھے,
असल में शैतान ने साजिश कर रखी है, यहूदियों ने साजिश कर रखी है, सहयोनी साजिशों ने एक निजाम ऐसा बनाया है कि मौलवी लोग गाने बाजे को दुनिया से निकाल देना चाहते हैं और हम दुनिया में नहीं बल्कि हर हर के जेब में पहुंचा देना चाहते हैं। उनका मंसूबा ही उसी के नतीजे में हर हर जेब में तकरीबन पहुंच गया। तो कम अज कम अपनी इस्लाह और तरबियत के ख्वाहिशमंद जो लोग हैं वो सिर्फ ऐसी कोई ये आवाज उसमें रखें जो टिक टिक किस्म की हो, जिसमें किसी किस्म की रंगीनी ना हो, जिसमें टोन ना हो, जिसमें जी मटकने का अंदाज ना हो, जिसकी वजह से सुनने वाला झूमता हो और मजे महसूस करता हो, लज्जत महसूस करता हो, ऐसी कोई ना टिक टिक जैसी आवाज ना। और इसकी भी आदत डालना चाहिए कि मस्जिद में जाए, दीनी मजलिस में जाए, दीनी इज्तिमा में रहें, तो ये बंद करने का मुस्तकिल मामूल बन जाए। थोड़ी सी तवज्जो के साथ में कोई ऐसी भी चीज आ जाती, गफलत की वजह से ये सारी खराबियां बाकी रह जाती। इमाम शाफी रहमतुल्लाह अलैह फरमाते हैं, आलिम को मुनासिब है कि उसके और अल्लाह के दरमियान मख्फी नेक अमल हो, छुपे हुए नेक अमल करते हैं कर रहे हो तो हमको मालूम, मौला ताला को मालूम। जो इल्म या अमल लोगों के सामने जाहिर हो जाता है वो आखिरत में बहुत कम फायदा देता है। मरवी है कि हजरत जुनैद रहमतुल्लाह अलैह को मरने के बाद किसी ने ख्वाब में देखा और आपसे दरियाफ्त किया कि अल्लाह ताला ने आपके साथ क्या सुलूक किया। आपने फरमाया, यानी हजरत जुनैद रहमतुल्लाह अलैह ने फरमाया, तमाम इशारात मिट गए, सब इबारात फना हो गईं, हमें कोई चीज काम न आई मगर वो मुख्तसर चंद रकअतें जिनको हम पिछली रात में पढ़ा करते। रात के आखिर हिस्से में दो दो करके चार रकात आठ रकात जितना भी अल्लाह ताला मौका दे दे किसी को, ये काम इतने बड़े बुजुर्ग हैं, इतने अमाल, इतनी इबादत, इतनी मजालिस, इतनी खसूसियात, इतनी रुज हिदायत की शक्लें सूरतें, कहते हैं सब फना हो गए, बस वो रात में उठ के पढ़ी जाने वाली मुख्तसर सी चंद रकातें काम आ गई। मरवी है कि किसी ने अबा सहल सालू की रहमतुल्लाह अलैह को मरने के बाद ख्वाब में देखा और कहा, अपने इल्म की सुनाओ क्या रहा। उन्होंने जवाब दिया, तमाम इल्मी दकायक तो हवा के जर्रों की तरह उड़ गए, तमाम इल्मी बारीक बारीक बातें हवा के जर्रों की तरह उड़ गए, सिर्फ वो मसाइल काम आए जो आम लोगों ने हमसे पूछे थे। सही रहनुमाई करने के नतीजे में बस वो चीज काम आ गई। साहिब किताब कहते हैं, ए दोस्त अपने इल्म और अमल में गौर कर, बस अगर उसमें रिया और सुमा का दखल मालूम हो जिससे उलमा आमिलीन और मुखलिसीन मना करते हैं तो फिर तुम अपने ऊपर गिरिया गुजारी करो। सलफ सालिहीन के अखलाक व आदात में से एक ये है कि उनका जो दोस्त अमीरों से मिलता जुलता रहता है और बगैर शरीयी जरूरत और बगैर दीनी मसलहत के उनके पास आने जाने लगे तो उससे मुलाकात छोड़ दे। मालदारों दुनियादारों से ज्यादा मेलजोल नहीं, कोई शरीयी मसलहत है, कोई दीनी मसलहत है कि उस तक पहुंचकर उसे मुतवज्जे करना है कि भाई अल्लाह ने आपको माल से सरफराज फरमाया है, आपके जिम्मे ज़कात फर्ज है, आप ज़कात दे दीजिए, इससे गरीबों का नफा भी होगा, आखिरत में तुम पकड़ से बच भी जाएंगे, इस वास्ते जा रहे हैं उससे मिलने चलो ठीक है। एक आदमी है लखपति है, करोड़पति है, हज नहीं कर रहा, तो आप उसके पास पहुंचकर उसे बताएंगे तुम्हारे जिम्मे तो ये फरीजा है, आप इस फरीजे को अदा कर ले, इस मकसद से जा, ठीक है। किसी दीनी मसलहत के तहत, लेकिन अगर मालदारों से ऐसा ताल्लुक हो कि इनसे मिलते जुलते रहे तो जरा अपने कामा बंद रहते, वक्तन फोक्तन मदद और नुसरत आते रहती, या इसी तरीके से थोड़ा सा उसका इज्जत और एहतराम करते रहे तो ऐसी जरूरत में हमारी जरूरियात के पूरा करने में बड़ी मदद मिलेगी,
تو اس قسم کی چیزیں اہل علم اور اہل دین کی حیثیت کو مجروح کر دیتی ہیں, اس سے پوری طریقے سے بچنا چاہیے. بلکہ کسی کا اکرام اور کسی کا احترام اگر صرف مال کی وجہ سے, دین نہیں ہے اس کے پاس, اخلاق نہیں ہے اس کے پاس, لحاظ نہیں ہے اللہ کے احکام کا, اللہ کے حبیب صلی اللہ علیہ وسلم کی سنتوں کا, محض اس کا اکرام اور احترام اس واسطے کر رہے ہیں کہ وہ مالدار ہے, تو علماء کہتے ہیں کہ ایسا اکرام اور احترام صرف اس کی مالداری کی بنا پر گناہ کبیرہ ہے. تعظیم کا ہے کہ تعظیم تو اسلامی نسبتوں کی بنیاد پر ہونی چاہیے. ہاں اگر کوئی دین مالدار بھی ہے دیندار بھی ہے تو دین کی وجہ سے اس کا اکرام کرو. کہتے ہیں کہ دوزخ میں ایک وادی ہے جس کا نام ہب ہب ہے, جس کو اللہ تعالیٰ نے ظالموں کے لیے اور ان مداہن جاننے والوں کے لیے منتخب کیا ہے جو ظالموں حاکموں کے پاس میں آمد و رفت رکھتے ہیں. حضرت سلف صالحین کی اخلاق میں سے ایک یہ ہے کہ نفاق کو بالکل ترک کر کے عمل کرو. بہت دھیان توجہ سے سننا چاہیے, نفاق کو بالکل ترک کر کے عمل کرتے تھے, یہاں تک کہ نیکی کے معاملے میں ان کا ظاہر اور باطن یکساں ہوتا تھا. ان لوگوں میں سے کسی کا ایسا کوئی عمل نہیں ہوتا تھا جس سے وہ آخرت میں ذلیل ہو. ظاہر باطن یکساں سمجھتے ہیں نا, اسی طریقے سے سمجھنا, اکیلے میں لوگوں میں عمل یکساں, باہر میں اندر میں عمل یکساں. مولوی صاحب آ گئے گھر پہ, ہم بھی نماز پہ جا رہے ہیں ان کے ساتھ. مولوی صاحب چلے گئے اپنے وطن کو واپس, ہم آئی نماز بھی لے گئے ساتھ. یہ نماز پڑھے تھے تو ایک دن بھائی مولوی صاحب آئے, نماز نہیں پڑھوں گا تو کیا بولیں گے کہ میں اتنے سال پڑھے ہمارے پاس تو نماز بھی نہیں پڑھتے تھے, کہاں سنے. چلو ان کے ساتھ مل گئے, نماز پڑھ لی, تو وطن کو واپس چلے گئے, ہم نے نماز بھی چھوڑ دی. تو عمل یکساں ہوا, الگ الگ ہو گیا کہ نہیں ہو گیا؟ کسی کے سامنے ہونے سے عمل ایک قسم کا ہے, سامنے نہیں ہونے سے عمل دوسرے قسم کا ہوگا. سمجھ میں آنے کے واسطے ایک مثال میں نے دی, ایسی بہت ساری چیزیں ہیں. مجلس میں بیٹھے ہوئے ہیں, کسی کا بیل بج گیا, اس میں کوئی گانا تھا, ارے بند کرو, غلط ہے, ناجائز ہے. آپ کو معلوم نہیں مجلس میں آتے وقت میں نہیں بند کھلا نہیں رکھنا چاہیے اور اس قسم کے ٹون نہیں رکھنا چاہیے, یہاں تو پورا آواز اس کے سامنے چلو. گھر میں جانے کے بعد میں باقاعدہ پیسے دے کے اس میں گانے بھر لے رہے, 7 روپے فی گانا. تو ظاہر میں ایک عمل ہو گیا, باطن میں ایک عمل ہو گیا, قلبت میں الگ جلبت میں الگ. کہتے ہیں کہ یہ جو حالت ہے یہ نفاق عملی کی حالت ہے. اکابر اور اسلاف اور سلف صالحین کے جو اخلاق ہیں وہ یہ ہے کہ نفاق کو بالکل ترک کر کے عمل کرتے تھے, یہاں تک کہ نیکی میں ان کا ظاہر اور باطن یکساں ہوتا. حضرت ابو العباس, جب حضرت عمر ابن عبد العزیز کو مدینہ شریف میں ملے اور حضرت عمر ابن عبد العزیز نے ان سے نصیحت کی درخواست کی تو آپ نے فرمایا, اے عمر اس بات سے بچتا رہے. یہاں صاحب کتاب کی تحریر کی روشنی میں یہاں اس سے مراد, ابو العباس سے مراد حضرت سیدنا خضر علیہ السلام ہیں. کہتے ہیں کہ حضرت عمر ابن عبد العزیز نے ان سے نصیحت کی درخواست کی تو آپ نے فرمایا کہ اے عمر اس بات سے بچتا رہے کہ ظاہر میں تو ولی اللہ معلوم ہو اور باطن میں اللہ کا دشمن ہو, کیونکہ جس کا ظاہر باطن یکساں نہیں وہ منافق ہے اور منافق لوگ آگ کے سب سے نیچے طبقے میں ہوں گے. یہ سن کر حضرت عمر ابن عبد العزیز رضی اللہ عنہ اس قدر روئے کہ ان کی جاہی تر ہو گئی. حدیث میں ہے کہ آخر زمانے میں ایسے لوگ پیدا ہوں گے جو حیلہ گر ہوں گے, یعنی آخرت کے عمل سے دنیا کمائیں گے. لباس تو ان کا بھیڑوں کی کھال سے ہوگا, ان کی زبان شہد سے زیادہ میٹھی ہوگی, لیکن دل بھیڑیوں جیسے ہوں گے. حضرت ابو امامہ اس شخص کو مایوب خیال کرتے تھے جو لوگوں کی موجودگی میں مسجد میں روئے, مایوب سمجھتے تھے. ایک ہے بے اختیار آ جانا, ظاہر ہے کہ ان کا اپنا ایک زیادہ شدید احساس ہے. جو عمل ایسا جو پروردگار کی غیر معمولی خوشنودی کا سبب ہو کہ آنکھ سے اللہ کے خوف سے مکھی کے سر کے برابر بھی پانی کا قطرہ نکل جاتا ہے تو پروردگار عالم جہنم سے اس شخص کو محفوظ کر دیتے ہیں. اتنا اونچا عمل ہے تو کیا یہ اچھا ہوتا ہے کہ ایسی حالت میں ہوتا ہے کہ کوئی نہ دیکھتا؟ یہ کہنا چاہ رہے ہیں. حضرت ابو امامہ اس شخص کو مایوس خیال کرتے تھے جو لوگوں کی موجودگی میں مسجد میں روئے. حضرت سعد فرماتے ہیں، بلال ابن سعد فرماتے ہیں، جب کوئی پیر جھوٹ موت زہد کا مدعی ہو تو شیطان اس کے چاروں طرف ناچتا پھرتا ہے، اس پر ہنستا ہے، تمسخر کرتا ہے. حضرت مالک ابن دینار فرماتے ہیں، اگر تم کو میرے وہ کرتوت معلوم ہو جائے جو تم سے علیحدہ دروازہ بند کر کے کرتا ہوں تو تم میں سے کوئی میرے پاس بیٹھنا بھی پسند نہ کرے. یعنی وہ لوگ اپنے معمولی معمولی کوتاہیوں کو بھی اس قسم کا کے نقطۂ نظر سے دیکھتے. میں کہتا ہوں، چنانچہ صاحب کتاب خود اس کی وضاحت کرتے ہیں، کہ میں کہتا ہوں یہ قصر نفسی ہے اور نفس کو متہم کرنا ہے. حضرت سفیان ثوری فرماتے ہیں کہ اس زمانے کے قاریوں پر ریا غالب ہے، لوگوں پر اپنی عبادت ظاہر کرتے ہیں. بہرحال آگے فرماتے ہیں، اے دوست تم اپنے ظاہر و باطن کی چھان بین کرو، یکساں ہے یا نہیں، اور استغفار کرو، کیونکہ جو باطن کے خلاف لوگوں کو ظاہر کرتا ہے وہ نفاق کے گویا اثرات میں سے ہے. قیامت میں یہ اہل نفاق کے گروہ میں اٹھے گا. اس واسطے اس معاملے میں غور ہونا چاہیے. حضرت سلف صالحین بہت کم ہنستے تھے، دنیا کی کسی چیز پر خوش نہیں ہوتے تھے، بلکہ اللہ کی دی ہوئی کوئی چیز جیسے مکان، سواری، عورت یا دنیاوی مرتبہ حاصل ہونے پر یہ سوچ کر رنجیدہ ہوتے اور اس بات کا خوف کرتے کہ کہیں ایسا نہ ہو کہ آخرت کی نعمتوں میں سے کچھ حصہ ان کو دنیا میں پیشگی مل گیا ہو، جس کی وجہ سے آخرت کا حصہ کم ہو جائے. جو شخص جیل خانے میں ہو اور اللہ کے دیدار سے محجوب ہو وہ کسی چیز سے کیوں کر خوش ہو سکتا ہے؟ ایک مومن کی خوشی تو پروردگار عالم کی رضا کے اندر چھپی ہوئی ہے. اسی لیے جس طرح کوئی شخص اپنے اہل و عیال سے جدا ہو کر قید خانے میں محبوس ہو، گرفتار ہو، اس کو وہاں کسی چیز سے مسرت نہیں ہوتی بلکہ مغموم رہتا ہے، اسی طرح اللہ والے اس دنیا کے قید خانے میں دیدار الہی سے رکے رہنے پر رنج و غم میں رہتے ہیں. بس 4:30 کا وقت قریب ہے. اللہ جل شانہ جو کچھ باتیں مذاکرے میں آ رہی ہیں، سننے والے کو، سنانے والوں سب کو صحیح رخ سے لینے اور اس پر اخلاص سے عمل کرنے کی توفیق عطا فرمائے. اللهم لك الحمد كله ولك الشكر كله. اللهم انا نسألك الهدى والتقى والعفاف والغنى. ربنا آت نفوسنا تقواها وزكها انت خير من زكاها انت وليها ومولاها. يا حي يا قيوم برحمتك نستغيث، اصلح لنا شأننا كله ولا تكلنا الى انفسنا طرفة عين. وصلي وسلم وبارك على سيد المرسلين. الحمد لله رب العالمين. بھائی 22-23 کی جو تاریخ ہے اس مہینے کی، اس کو آپ حضرات ذہن میں رکھیں کہ انشاءاللہ 22-23 تاریخ کو محبوب نگر میں مدرسے الکوثر میں سلسلے کا دو روزہ اجتماع ہوگا. جن لوگوں کو موقع ہو اس میں شرکت کی کوشش کریں. اچھا ہے کہ جمعہ کے دن شامی میں رات میں پہنچ جائیں محبوب نگر کو، تاکہ صبح ہفتے کے دن فجر کے بعد سے ہونے والی نشست سے استفادہ کیا جا سکے. کسی وجہ سے جمعہ کے دن شام میں نہ پہنچ سکے تو کم از کم ہفتے کے دن حالت صبح محبوب نگر کے لیے اگر نکل جائیں تو انشاءاللہ العزیز دو دن کے اجتماع سے بہت حد تک فائدہ اٹھایا جا سکے گا.